അൽഹംദുലില്ലാഹ്, അൽഹംദുലില്ലാഹി റബ്ബിൽ ആലമീൻ, വസ്സലാത്തു വസ്സലാമു അലാ മൻ കാന നബിയ്യം വ ആദമു ബൈനൽ മായ വത്തീൻ വ അലാ ആലിഹി വ അസ്ഹാബിഹി അജ്മഈൻ. അമ്മാ ബാദ്, ഫഔസു ബില്ലാഹി മിനശ് ശൈത്വാനിർ റജീം, ബിസ്മില്ലാഹിർ റഹ്മാനിർ റഹീം. ആജ് ഹം ആപ്കേ സാമനേ സിൽസിലെ അഷ്റഫിയ കി അസീം ഇൽമി ഔർ റൂഹാനി ശഖ്സിയത്ത് അഷ്റഫുൽ മഷായിഖ് ഹസ്രത്ത് അബൂ മുഹമ്മദ് ഷാഹ് സയ്യദ് അഹമ്മദ് അഷ്റഫ് അഷ്റഫി അൽ ജീലാനി നവ്വറ അല്ലാഹു മർക്കദഹു കി സീറത്ത് ഔർ ഉൻകേ ഹാലാത്തെ സിന്ദഗി ജോ കെ ഏക് ബഹ്റെ സഖാർ ഹെ ഉസ്കേ ചന്ദ് ഖത്രേ ആപ്കേ സാമനേ പേശ് കരേംഗേ. ഹസ്രത്ത് അഷ്റഫുൽ മഷായിഖ് അബൂ മുഹമ്മദ് ഷാഹ് സയ്യദ് അഹമ്മദ് അഷ്റഫ് അഷ്റഫി അൽ ജീലാനി നവ്വറ അല്ലാഹു മർക്കദഹു അപ്നേ വഖ്ത് കെ വലിയ കാമിൽ عالم با عمل اور صوفی با صفا تھے. آپ نے عبادت و ریاضت، مجاہدہ اور تبلیغ دین ان تمام جہتوں میں کام کیا. آج ہم آپ کے ذکر کے متعلق بیان کریں گے. حضرت اشرف المشائخ رحمۃ اللہ علیہ کے معمولات میں دعائے ذو البحر، دعائے سیفی، دعائے حیدری، دلائل الخیرات، سورہ مزمل، رات میں 100 نفل اور 100 نفل پورا ہونے کے بعد ذکر، لا الہ الا اللہ، الا اللہ، اللہ ہو، حق ہو اور اس قسم کے دیگر اذکار جو تھے وہ آپ کے معمولات میں شامل رہے. یعنی یہ فجر تک آپ کے یہ ذکر جاری رہتے تھے. تو آج ہم صرف آپ کے ذکر کے متعلق گفتگو کریں گے. آپ نے ابتدائی عمر سے ہی اپنے والد گرامی قطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف الاشرفی الجیلانی قدس سرہ کی زیر نگرانی راہ سلوک کی منازل طے کی اور نہایت سخت چلے کیے عبادت و ریاضت اور مجاہدہ کیا اور ایک بلند مقام پر پہنچے. اسی نو عمری میں ہی آپ نے ذکر کا سلسلہ شروع کیا جو ذکر بالجہر تھا. ہمارے سلسلہ اشرفیہ میں کیونکہ یہ سلسلہ قادریہ چشتیہ ان دونوں کا ایک حسین سنگم ہے تو اس میں ذکر بالجہر بھی ہے اور ذکر خفی بھی ہے. آج ہم صرف ذکر بالجہر کے متعلق گفتگو کریں گے. حضرت کا یہ معمول تھا کہ جب 100 نفل ان کے رات میں مکمل ہوتے تھے تو پھر وہ ذکر بالجہر شروع کرتے تھے. سفر میں جب کبھی ہم ان کے ساتھ ہوتے اور رات میں آنکھ کھلتی تو ان کی بڑی پیاری سریلی آواز لا الہ الا اللہ، الا اللہ ہو، اللہ ہو، حق ہو، یہ تمام اذکار جو وہ کرتے تھے تو یہ سنائی دیتی تھی اور دل چاہتا تھا کہ وہ کرتے رہیں اور ہم سنتے رہیں. اور حقیقت میں اس وقت محسوس ہوتا تھا کہ انوار و تجلیات کا ظہور ہو رہا ہے. اور حضرت نے خود بھی بعض اوقات انکشاف فرمایا. اگرچہ آپ اپنی عبادت و ریاضت کو چھپاتے تھے، جو انکشافات، جو منازل، جو مشاہدات ہوتے تھے، کبھی آپ نے عوام الناس میں یا مریدین میں بیٹھ کر ان کا اظہار نہیں فرمایا. اور حقیقت یہ ہے کہ ولی اپنی کرامات کو، اپنے مقامات کو، اپنی ذات کو، اپنے مرتبے کو چھپاتا ہے، کبھی بھی ظاہر نہیں کرتا. اس کا اندازہ اس واقعے سے لگایا جا سکتا ہے کہ والد گرامی کے ایک مرید مولانا عبد الرشید اشرفی، جو آج کل موزمبیق میں تبلیغ دین میں مصروف ہیں، موزمبیق سے پاکستان تشریف لائے. اسلامک سینٹر ڈاکٹر فضل الرحمان انصاری رحمۃ اللہ علیہ کا جو آج بھی موجود ہے اس میں انہوں نے داخلہ لیا اور وہیں سے ان کو یہ علم ہوا کہ کراچی میں درگاہ عالیہ اشرفیہ ہے جہاں پر ایک بزرگ تشریف فرما. اپنے ساتھیوں کے ساتھ یہاں پر آئے، پھر والد گرامی کے دست مبارک پر بیعت ہوئے اور باقاعدہ انہوں نے چلہ کشی کی اور راہ سلوک طے کی. دن میں درس نظامی کی تعلیم حاصل کرتے تھے اور رات میں خصوصاً جمعرات کو ضرور حاضری دیتے تھے. اور ویسے اکثر وہ تقریباً روزانہ ہی درگاہ شریف میں حاضر ہوتے تھے. ایک ڈائری ان کے پاس تھی، جو جو والد گرامی بتاتے تھے وہ سب اس کے اندر نوٹ کرتے تھے، جس میں وظائف، عملیات، تعویذات اور دیگر ہدایات جو راہ سلوک کے متعلق تھیں. مار صورت 75 میں، یعنی 1975 میں، والد گرامی نے ان کو خلافت اشرفیہ سے نوازا क्योंकि उनकी दरसे निजामी की तकमील भी हो चुकी थी और इधर राह सलूक की तकमील भी हो चुकी थी। जब वो जाने लगे, खिलाफत अशरफिया से नवाज़ा, वो तशरीफ़ ले गए मोज़ाम्बिक में, उन्होंने अपना सिलसिला शुरू किया और आज तक उनका सिलसिला जारी है। ये वाक़ हम सुनाने जा रहे हैं, ये मौलाना अब्दुल रशीद अशरफी दामत बरकातुम लालिया ने ख़ुद हमें सुनाया। वालिद गिरामी के साथ वो पंजाब के दौरे पर गए। वालिद मोहतरम हज़रत अशरफुल मशाइख क़ुद्दस सिर्रहू ने हज़रत दाता गंजबख्श रहमतुल्लाह अलैह के उर्स मुबारक के पहले इजलास की सदारत गालिबन 38 साल मुसलसल की, या हो सकता है इससे भी ज़्यादा हो, रिकॉर्ड हमारे पास उसका अलग से मौजूद है। मौलाना अब्दुल रशीद अशरफी दामद बरकातुम लालिया फरमाते हैं कि मैं हज़रत के साथ था, सख्त सर्दी थी और आप जानते हैं कि पंजाब की सर्दी तो बहुत ज़्यादा होती है, कराची में तो इतनी सर्दी या गर्मी इतनी ज़्यादा नहीं होती, बल्कि गर्मी होती सर्दी इतनी ज़्यादा नहीं होती। तो वो कहते हैं कि हज़रत के साथ था, कमरा एक ही था, रात में आप नवाफिल शुरू करते थे और हमें सुला दिया करते थे, और फजर के वक्त जब अज़ान होती थी उससे कबल आप आवाज़ देते थे कि अब्दुल रशीद उठ जाओ, फजर का वक्त हो गया। हम वज़ू करके आते, हज़रत ख़ुद बाजमात नमाज पढ़ाते, उसके बाद मुख्तसर नाश्ता करके आराम फरमाते, फिर 8 बजे उठकर नाश्ता करते थे और उसके बाद सूरह मुज़म्मिल शरीफ 100 मरतबा पढ़ते थे। मौलाना अब्दुल रशीद अशरफी दामद बरकातुम लालिया फरमाते हैं कि एक दिन रात में सख्त सर्दी थी, मैं कंबल ओढ़े हुए सो रहा था, रात को 3 या 4 बजे अचानक मेरी आँख खुली तो हज़रत के ज़िक्र की आवाज़ आ रही थी, ला इलाहा इल्लल्ला, और फरमाते बड़ी सुरीली आवाज़ में हज़रत ज़िक्र फरमा रहे थे, तो मैंने अपने मुंह से वो कंबल हटाया तो मैं हैरान रह गया कि हज़रत मुझे नज़र नहीं आए। मैंने चारों तरफ देखा, आवाज़ मुसलसल आ रही है लेकिन नज़र नहीं आ रही। अचानक मेरी नज़र जब ऊपर की तरफ पड़ी तो ज़मीन से तकरीबन 6 फीट बुलंद आप तशरीफ़ फरमाते, जैसे कि अलग से कोई सतह हो या कोई तख्त हो जिस पर आप रौनक अफरोज़ हों, और आप अपनी कैफियत में ला इलाहा इल्लल्लाह ला इलाहा इल्लल्लाह आप जिक्र फरमा रहे थे, उसमें बिल्कुल महफ थे और खुशु व खुजू के साथ जिक्र कर रहे थे। फरमाते हैं, ये देख के मैं बड़ा हैरान हुआ और मुझे ये महसूस हुआ कि शायद मैं ख्वाब देख रहा हूँ। तो मैंने ऐसे ज़मीन पर हाथ फेरा तो यहाँ मुझे कुछ नज़र नहीं आया, और ऊपर एक अलग सताए ज़मीन या तख्त जिस पर आप रौनक अफरोज़ थे और अपनी कैफियत में जिक्र कर रहे थे। मौलाना अब्दुल रशीद अशरफी दामद बरकात मुलालिया फरमाते हैं, मुझ पर एक खौफ सतारी हुआ, मैंने दोबारा कंबल अपने मुंह तक डाला और मैं सो गया। फजर की अज़ान हुई, हज़रत ने आवाज़ दी, अब्दुल रशीद उठ जाओ, फजर की अज़ान हो रही है, वज़ू कर लो, जमात तैयार है, नमाज़ पढ़ के फिर सो जाना। कहते हैं कि मैं उठा, मैंने वज़ू किया, लेकिन वो रात वाला मंज़र मेरी निगाहों में, मेरे जहन में वो घूम रहा था कि मैं हज़रत से सवाल करूँ कि ये क्या चीज़ मैंने देखी। फरमाते हैं कि नमाज़ पढ़ी, हज़रत ने मुख्तसर नाश्ता किया, आराम करने के लिए लेट गए और हमें भी कहा कि सो जाओ। 8 बजे हज़रत बेदार हुए, वज़ू किया, फिर आपने नाश्ता तनावुल फरमाया और उसके बाद सूरह मुज़म्मिल शरीफ शुरू की। तो फरमाते हैं कि नाश्ता जिस वक्त लग रहा था, दस्तरखान बिछा, मैं वहीं बैठा था, तो मेरे दिल में ख्याल आया कि मैं पूछूँ हज़रत से कि वो रात वाला मंज़र क्या था, वो जो मैंने देखा कि आप तकरीबन 6 फीट ज़मीन से बुलंद हैं और एक तख्त है या कोई सतह ज़मीन है किसी चीज़ पर आराम से बैठे और ज़िक्र फरमा रहे। फरमाते हैं, अभी मेरे जहन में यह ख्याल आया था कि आपने उसी वक्त फरमाया, अब्दुल रशीद जो कुछ तुमने रात में देखा खबरदार किसी को बताने की ज़रूरत नहीं, और अगर बताना हो तो हमारे इंतकाल के बाद बता। बस उसी वक्त ज़बान बंद कर दी। अब आप ज़रा सा गौर करें, कोई और आदमी होता तो वह खुश होता कि ये तो मेरी करामत हो गई, ये जाके लोगों को बताएं, मेरा मकाम लोगों को जाहिर हो, लेकिन हकीकत ये है कि अल्लाह का वली बेनफ्स होता है, वो अपने आप को छुपाता है, अपने मकाम अपने मर्तबे को और अपनी करामात को अपने कमालात को छुपाता है और जाहिर नहीं करता। इससे यह अंदाज़ा हुआ कि हज़रत अशरफुल मशाइख क़ुद्दस सिर्रहू कितने बुलंद मकाम पर फाइज थे, कभी भी उन्होंने इसका तज़किरा नहीं किया। اور فرماتے تھے ذکر الہی دل کی غذا ہے، اور جب دل کو غذا نہ ملے تو دل اپنی غذا نہ پا کر بے چین ہو جاتا. ایک مقام پر فرمایا ذکر الہی روح کی غذا ہے، روح کو جب غذا نہیں ملتی بے چین بے قرار ہو جاتی. اور حقیقت حال یہی ہے، آپ کی کیفیت یہ تھی کہ ناشتہ ملے نہ ملے لیکن ان کا ذکر، ان کے معمولات، یہ سب پورے ہونے چاہیے. آپ نے ایک مقام پر فرمایا ذاکر مرنے کے بعد بھی زندہ رہتا، اور جس طرح وہ اپنی زندگی میں ذکر کرتا ہے اسی طرح اپنے وصال کے بعد اپنی قبر میں بھی ذکر کرتا. الحمدللہ ہمارے خانوادہ اشرفیہ میں یہ ذکر بالجہر کا سلسلہ چلا رہا ہے. اس فقیر کے جد اعلیٰ قطب ربانی حضرت ابو مخدوم شاہ سید محمد طاہر اشرف الاشرفی الجیلانی قدس سرہ، ان کے معمولات میں بھی یہی ذکر تھا. تہجد کے وقت ذکر کرتے تھے، ذکر بالجہر، ذکر خفی. اسی طرح والد گرامی حضرت اشرف المشائخ ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی قدس سرہ، آپ بھی بڑی پابندی سے ذکر کرتے تھے. اور ہم نے دیکھا کہ نہ صرف یہ کہ گھر میں بلکہ سفر میں بھی یہ معاملات جاری رہتے، ورنہ آپ جانتے ہیں کہ انسان گھر میں تو آرام، آسائش، سب کچھ ہوتا ہے، وقت پہ کھانا، وقت پہ ہر چیز، وقت پہ معمولات. اصل چیز ہے سفر میں یہ تمام چیزیں جاری رہنا، یہ کمال کی بات. اور دوسری بات، صحت ہو یا بیماری، سفر ہو یا حضر ہو، سردی ہو یا گرمی ہو، کیسا ہی موسم ہو، طبیعت کیسی ہی ہو، لیکن ان کے معمولات میں کبھی بھی کوئی فرق نہیں آیا. حقیقت یہ کہ یہ ان کی غذا تھی، روحانی غذا، اور جب تک وہ یہ ذکر نہیں کرتے تھے بے چین اور بے قرار رہتے. اور فرماتے تھے جو مشاہدات اس کے دوران ہمیں ہوتے ہیں اگر تم دیکھ لو یا یہ دیگر لوگ دیکھ لیں تو یہ عام طور پہ جو یہ ڈرامے، ٹی وی اور دیگر چیزیں دیکھتے ہیں اور دنیاوی چیزیں، یہ سب بھول جائیں، کیونکہ وہ سب جھوٹ ہے اور جو یہاں دکھایا جاتا ہے وہ سب سچ ہے اور وہ حقیقت ہے. وہ مشاہدات جو انہوں نے کیے، اکثر ایسا ہوا کہ بہت سی چیزیں ہونے والی تھیں، حضرت نے پہلے ہی نشاندہی فرما دی، اور اکثر چیزوں کو آپ نے بتا تو دیا لیکن منع فرما دیا کہ آگے نہیں بتانا. اسی لیے ہم نے ایک مرتبہ، اس فقیر نے ماہنامہ الاشرف جو درگاہ عالیہ اشرفیہ سے 40 سال سے مسلسل پابندی کے ساتھ شائع ہو رہا ہے، اور حضرت اشرف المشائخ نے ہی اس کو جاری کیا اور انہی کا فیضان اور بزرگان سلسلہ اشرفیہ کے فیضان سے یہ رسالہ جاری ہے. اس میں ہم نے ایک مضمون شروع کیا اور اس میں والد گرامی کی کرامات، حج کے دوران ان کو ملنے والے انعامات جو بارگاہ رسالت صلی اللہ علیہ وسلم سے ملے اور دیگر بزرگوں سے ملے، اس کے علاوہ ریاضت و مجاہدے کے دوران، ذکر اذکار کے دوران جو مشاہدات ہوئے، جو انعامات ملے، جو اللہ کا فضل، اس کا کرم، اور نبی پاک علیہ الصلوۃ والسلام کی نگاہ کرم سے جو کچھ انہیں حاصل ہوا، اول تو انہوں نے بتایا ہی نہیں، اور کبھی علیحدہ کوئی بات ان کی زبان سے نکل گئی، ہم نے پوچھ لیا، کبھی انہوں نے بتا دی، تو اس فقیر نے فوراً اسے لکھ لیا تاکہ اس کو بعد میں شائع کیا جائے گا. تو ان کی حیات مبارکہ میں ایک مضمون شائع ہوا، اور جب رسالہ ان کے پاس گیا، آپ نے اپنے دست مبارک میں لے کر اس کو پڑھا اور مجھے بلایا، فرمایا کہ تم نے یہ کیوں لکھا؟ میں نے عرض کی کہ یہ تو سچے واقعات ہیں جو آپ نے فرمائے ہیں، یہ انعامات، یہ اکرامات، یہ ساری چیزیں حج کے دوران، حج کے سفر کے دوران، اس کے علاوہ بھی آپ پر ہوئے. لوگ تو اپنی جھوٹی کرامتیں، جھوٹے واقعات، اور اپنے آپ کو لوگوں سے بلند ظاہر کرنے کے لیے، اپنے آپ کو ولی کامل ظاہر کرنے کے لیے اس قسم کے قصے بیان کرتے ہیں اور اپنے رسائل میں، دیگر رسائل میں دیتے ہیں، لیکن ان کی یہ شان استغنا اور شان بے نفسی تھی، عاجزی ان کے ساری تھی. فرمایا یہ تو شائع ہو گیا، اس کے بعد اس قسم کا کوئی مضمون رسالے میں نہیں آنا چاہیے، یہ خود نمائی، خود سرائی ہے، ہم خود اپنی بیان کر رہے ہیں کہ جی ہمارے پر یہ نام ہوا، یہ ہوا. اگر تمہیں یہ کرنا ہے تو ہمارے انتقال کے بعد کر. میرے بزرگ اور دوستوں، اس سے آپ اندازہ لگا سکتے ہیں کہ حضرت اشرف المشائخ ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی نور اللہ مرقدہ کی ذات والا صفات کیا تھی، کیا ان کا مقام اور کیا مرتبہ تھا، لیکن اس کے باوجود عاجزی ان کے ساری کا پیکر. ایک مرتبہ اس فقیر نے، حقیر نے ان سے پوچھا क्योंकि अक्सर ये होता था कि 12 बजे रात में जब आप घर तशरीफ़ ले जाते थे, 10 बजे से 12 बजे तक रात में रोज़ाना आपकी नशिस्त होती थी, जिसमें मुरीदीन भी होते थे, मरीज़ भी होते थे। तो 12 बजे नशिस्त से फारिग हुए, घर में तशरीफ़ ले गए, एक प्याली चाय हमने आपको दी, आपने अपनी दवा खाई और 1 बजे ठीक अपने नफिल शुरू करते थे। उस दौरान थोड़ा सा वक्फ़ा मिलता था तो कुछ बातें हो जाती थी। बड़ा प्यारा वक्त था, बड़ा सुहाना वक्त था। काश वो वक्त दोबारा आए कि उनकी सोहबत मैसर हो और कुछ हासिल हो। बहरहाल हकीकत तो यह है कि अब भी वो हमें दे रहे हैं और इंशाल्लाह देते रहेंगे, उनकी सोहबत अब भी हासिल है। तो एक मरतबा जब मैंने सवाल किया कि आपका मकाम क्या है, आपका मरतबा क्या है, आपने इतनी मेहनत की, इबादत, रियाजत, मुजाहिदा, चिल्ला कशी और बहुत सारी चीज़ें हमने देखी, तो ये मालूम होना चाहिए कि मकाम क्या है। मुस्कुराए, फरमाया कोई मकाम नहीं। क्या नहीं, ये तो हो नहीं सकता, कुतुब रब्बानी का जानशीन हो और कोई मकाम ना हो, मखदूम समनानी की निगाह करम हो और कोई मकाम ना हो, गौसे जीलानी के फ्यूजात जीलानी उन पर बरस रहे हों और कोई मकाम ना हो, ये कैसे मुमकिन है। तो मुस्कुराए, फरमाया, पहले तो उन्होंने टाल दिया कि नहीं छोड़ो, तुम किस चक्कर में पड़ गए, कोई मकाम नहीं है, हम तो एक गुनाहगार बंदे हैं। लेकिन जब हमने इसरार किया तो सिर्फ इतना फरमाया, आप इस जुमले से अंदाज़ा कर लें, सिर्फ इतना फरमाया कि बस ये समझ लो कि रूहानी तौर पर जब किसी का कहीं तकर्रुर होता है तो इस फ़कीर से पूछा जाता है कि कहाँ तकर्रुर किया जाए। अल्लाहु अकबर। अब गौर करें, पूछना किससे पूछा जाएगा? जो किसी मकाम पर होगा तो पूछा जाएगा, उसका कोई मर्तबा होगा तो पूछा जाएगा, वरना ऐसे आम आदमी से क्यों पूछा जाएगा? और तकर्रुर भी ज़ाहिरी नहीं, रूहानी तौर पर, रूहानी तौर पर तकर्रुर, यानी कुतुब है, अब्दाल है और नुकबा हैं, नुजबा हैं, साहिब वक्त है, ये जितने भी मरातिब हैं, रिजालुल गैब हैं, यानी जिसका तकर्रुर हो रहा है। फरमाते इस फ़कीर से पूछा जाता है कि कहाँ किया जाए। अब इससे आप अंदाज़ा लगा सकते हैं कि उनका रूहानियत में कितना बुलंद मकाम था, वो रूहानियत के बादशाह थे, लेकिन फ़कीर बनकर रहे, फ़कीरी इख्तियार की, आजजी इनके सारी इख्तियार की, सब कुछ होने के बाद कहा कि मैं कुछ नहीं। हालांकि वह सब कुछ थे, आलिम बामल थे, सूफी बासफ़ा थे, रूहानियत का मरकज़ और मंबा थे, और हर चीज़ उनके सीने अकदस में महफूज थी, ज़ाहिरी बातनी उलूम के जामे थे, लेकिन हमेशा कहा कि फ़कीर के पास कुछ नहीं, फ़कीर कुछ नहीं, आज भी इनके सारे इख्तियार। तो ज़िक्र इलाही हमेशा करते रहे और इसकी तलकीन अपने मुरीदीन, मुतकदीन, मुतवस्सिलीन को भी की। दरगाह आलिया अशरफिया 1961 में जब कुतुब रब्बानी हज़रत अबू मखदूम शाह सैयद मोहम्मद ताहिर अशरफ अल अशरफी अल जीलानी नब्बर अल्लाह मरकदों ने विसाल फरमाया और ये दरगाह कायम हुई, जब उनका मज़ार मुबारक यहाँ बना, उस वक्त से आपने हर जुमे रात को ज़िक्र बिल जहर, इसका तरीक़ा बाकायदा मुरीदीन को बताया, दरगाह शरीफ में ज़िक्र शुरू किया। अब गौर करें कि उस वक्त से लेकर आज तक हर जुमे रात को दूर दराज मकामात से मुरीदीन, मुतकदीन, मुतवस्सिलीन और दीगर सलासिले तरीक़त के मुरीदीन भी आते हैं, ताल्लुक़ रखने वाले भी आते हैं और ज़िक्र में शिरकत करते हैं। जब तक ये ज़िक्र होता रहेगा, इसका सवाब उनकी रूह मुबारक को पहुँचता रहेगा और इंशाअल्लाह ये ताक़यामत होता रहेगा। अल्लाह तबारक व ताला हमें भी उन्हीं की तरह ये ज़िक्र करने की तौफीक अता फरमाए। उन्होंने ये ज़िक्र करके अपने कल्ब को पाक और साफ कर लिया, आईने की तरह रोशन कर लिया। इसीलिए ये फरमाते थे कि जब कोई शख्स मेरे पास आकर गुफ्तगू करता है तो मुझे ये पता चल जाता है, मेरा दिल खुद बता देता है कि इतना सच है, इतना झूठ है, इतना सच है, इतना झूठ। अब आप अंदाज़ा करें, लोग आकर कैसे कैसे झूठ बोलते हैं। कोई आकर रोता है कि मेरे ऊपर जुल्म हो गया, कोई आकर कहता है मैं ये कर सकता हूँ, कोई कुछ कहता है। हज़रत ने कभी किसी को नहीं कहा कि तुमने झूठ बोला या तुमने ये कहा वो कहा। फरमाते मेरा दिल बता देता है इसने इतना सच बोला, इतना झूठ बोला। और कभी ऐसा हुआ कि कोई आया, उसने वावेला किया कि मेरे ऊपर जुल्म हो गया, ये हो गया। आपने फरमाया कि ये फ़लाँ तावीज़ उठाकर उसे दे दो, हमने दे दिया, लेकिन हमारे दिल में ख्याल आया कि इसको तो बहुत अच्छा तावीज़ देना चाहिए था और मौसर तावीज़, इस तावीज़ के अलावा भी बहुत से ऐसे हैं जो मौसर हैं, जो तीर बहादफ़ है, फ़ौरन काम करते हैं, लेकिन वाले साहब ने तो फरमाया कि ये उठा के दे दो। खैर, उनके हुक्म की तामील में दे दिया, लेकिन बाद में अलहदा में जब उनसे सवाल किया तो फरमाया इसने जो कुछ बयान किया था सब झूठ, एक बात भी इसकी सच नहीं थी, जो इसने कहा मेरे ऊपर जुल्म हुआ, ज्यादती हुई, ये कुछ नहीं है, सिर्फ मकाफात अमल इसके साथ हो रहा, जो कुछ इसने किया वही इसके साथ हो रहा, लिहाजा इससे कहो कि इस्तग़फ़ार पढ़े, अल्लाह से माफ़ी मांगे, अल्लाह ताला अपना करम फरमाएगा। तो कहने का मकसद ये है कि हज़रत अशरफुल मशाइख अबू मोहम्मद शाह सैयद अहमद अशरफ अशरफी जीलानी नव्वर अल्लाह मरकज़हू रूहानियत के एक बुलंद मकाम पर फाइज थे। आपके दीगर मामूलात दुआए हिफ्ज़ुल बहर, दुआए सैफ़ी, दुआए हैदरी, दलाइलुल खैरात, सूरह मुज़म्मिल और दीगर चीज़ें जो हैं उन पर इंशाअल्लाह आइंदा गुफ्तगू करेंगे। आज सिर्फ हमने आपके ज़िक्र के मुतालिक बताया, और ये भी समझ लें कि ये मामूल उनका कभी भी किसी हालत में भी ख़त्म नहीं हुआ, मुनक़ते नहीं हुआ। सफ़र हो, हज़र हो, गर्मी हो, सर्दी हो, सेहत हो, बीमारी हो, कैसी ही कैफियत हो, अल्लाह का ज़िक्र तहज्जुद के वक्त जो वो करते थे करते रहे, आखिरी दम तक उन्होंने ज़िक्र किया, और मेरा ईमान ये कहता है कि इंशाअल्लाह वो अपनी कब्र में भी ज़िक्र कर रहे होंगे। अल्लाह तबारक व ताला हमें उनके नक्शे कदम पर चलने की तौफीक अता फरमाए, और उन जैसी इस्तेकामत जो मामूलात पर है हमें वो इस्तेकामत अता फरमाए, उनकी निगाह करम अता फरमाए, और उनके रूहानी फ्यूज़ो बरकात, रूहानी तसरुफात से हमें मुस्तफीस फरमाए। वा आखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।